दुईटा फूल देउरालीमा साथै राख्यो जस्तो लाग्छ, कतै तारा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ, देखे जस्तो पनि लाग्छ, बोले जस्तो पनि लाग्छ, कतै तारा जाँदाखेरि सँगै हिँड्यो जस्तो लाग्छ।
नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। नेपाली सांगीतिक आकाशका सबैभन्दा चम्किला नक्षत्र स्वर सम्राट नारायण गोपालको आज स्मृति दिवस। नारायण गोपालको व्यक्तित्व र कृतित्वमा आजको अन्तर सम्वादमा केन्द्रित हुनेछौ। स्वर्गीय नारायण गोपाल बारेका जानकार वरिष्ठ संचारकर्मी रंगकर्मी प्रकाश सायमी हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सायमीज्यू
नमस्कार,
स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
आज हामी स्वर सम्राट नारायण गोपालको सम्झना गर्दैछौ, उहाँको योगदानको चर्चा गर्ने प्रयास गर्नेछौ। उहाँले नेपाली सांगीतिक आकाशमा पुर्याउनु भएको योगदान अब यो पुस्तौं पुस्तासम्म रहनेछ भनेर आकलनहरू गरिएको छ। आजको दिनमा नारायण गोपाललाई सम्झँदाखेरि उहाँको योगदानको कसरी चर्चा गर्ने, चर्चाको शुरूआत कसरी गर्ने?
सबभन्दा पहिला त द्वादश वर्णीय गायक नारायण गोपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। अब उहाँको योगदानको चर्चा हामीले दिनदिनै गरिरहेका हुन्छौँ, होइन, गीतको माध्यमबाट, अनि गीतमा पनि विशेष त उहाँको गायकी पक्ष, अनि उहाँका कालजयी गीतहरूले नेपाली जनसमाजमा पुर्याएको असर, स्नेह अनि यो एकता भाव, यी सबै कुराहरू नै मलाई महत्वपूर्ण लाग्छ। विक्रम सम्वत 1996 असोज 18 गते नेपालको सिराहाको भगवानपुरमा जन्मेर पछि काठमाडौँमा आएर अध्ययन गरेर उहाँले नेपाली संगीत विशेष गरेर उहाँको गायनको शुरूआत त उहाँकै मातृभाषा नेवार भाषाबाट शुरू भयो, तर उहाँले सम्पूर्ण जीवन सम्पूर्ण योगदान नेपाली भाषा साहित्य वाङ्मयलाई प्रदान गर्नुभयो। सो कारणले गर्दा नै उहाँलाई मदन पुरस्कार पुस्तकालय गुठीले नेपालबाट दिदी पहिलो जगदम्बा श्री सम्मानित गरेको थियो। त्यो हिसाबले मलाई लाग्छ हामी कहिलेकाहीँ गुनासो पनि गर्छौँ नारायण गोपाललाई कति सम्मान भएन पनि भन्छौँ, तर मलाई लाग्छ सम्मान पनि भएको छ, सम्झना पनि भएको छ, उहाँका बारेमा सोधखोजन पनि भएका छ।
उहाँको व्यक्तित्व र कृतित्व आज हामी दुईटा पाटोमा कुरा गर्छौं। मूलत नारायण गोपालको व्यक्तित्वलाई कसरी बुझ्ने, यहाँले त्यो बारेमा अध्ययन पनि गर्नुभयो, यहाँले आम जनमा त्यो एउटा चाहिँ प्रसार गराउने काम पनि गर्नुभएको छ।
मैले उहाँमाथि जुन पुस्तक लेखे स्वर सम्राट नारायण गोपाल, उहाँको समग्र जीवनको पुस्तकमा त्यहाँ भूमिकामा उहाँका मित्र वरिष्ठ गीतकार नगेन्द्र थापाले के लेख्नु भएको छ भने, नारायण गोपाल एउटा अभ्याक्रमी व्यक्तित्व हो भनेर लेख्नु भएको छ, उहाँले एग्रेसिभ पर्सनालिटी भएको व्यक्तित्व भनेर लेख्नु भएको छ। त्यो त त्यो नै उहाँको व्यक्तित्वको पहिलो परत हो। अब एउटा पति एउटा पुत्र एउटा मित्रको रूपमा हेर्ने पनि उहाँको फरक फरक व्यक्तित्वहरू छ। उहाँको चयनमा मलाई लाग्छ पहिलो श्रृङ्खलामा गीत संगीत पर्छ, दोस्रो चयनमा उहाँका मित्रहरू पर्छ, तेस्रोमा उहाँको पत्नी वा भनौँ उहाँको जीवनसाथी पर्छ, त्यसरी उहाँले आफूलाई आफ्ना रुचिहरूलाई क्याटेगोराइज गर्नुभएको छ। अब सिराको भगवानपुरमा जन्मेर उहाँ काठमाडौँ आइसकेपछि यहाँ उहाँका साथीहरू फरक शैलीका भए, जेपी हाई स्कुलमा पढेपछि स्कुलमा पढ्ने साथीहरू उहाँको फरक भयो, फेरि पछि उहाँले नेपाली आधुनिक सङ्गीतलाई भारतको दार्जिलिङसँग जोड्ने क्रममा उहाँको सम्बन्ध जब अम्बर गुरुङ र ईश्वर वल्लभसँग भयो त्यसपछि उहाँको साथीहरू झन् फरक हुँदै आए. अनि ईश्वर वल्लभले उहाँलाई गोपाल योजनसँग मित लगाइदिएपछि फेरि उहाँको मितेरी सङ्गीतको जब युग सुरु भयो अनि फेरि फरक साथीहरू आए, जस्तो अब मित्रको रूपमा गोपाल योजन, मित दाजुको रूपमा कर्मयोजन, यसरी उहाँको एउटा मित्रताको चयनको एउटा स्थिति बन्यो. अब उहाँको गायनको यात्रामा सफल हुँदै गएपछि तीन चरण देखिन्छ. पहिलो चरण चाहिँ उहाँले
अलिकति व्यक्तित्वमै जाउँ. जस्तो मान्छेको हुन्छ नि अब जीवन बाँच्ने, यहाँले अघि प्राथमिकताको जुन कुरा गर्नुभयो, अब परिवारलाई, त्यसपछि कामलाई, त्यसपछि साथीभाइलाई, हामी एउटा आम मानिसको भनौँ न, उहाँको फरक यहाँले जुन विषय भन्नुभयो कि पहिलो उहाँको काम पहिलो थियो, साथीभाइ दोस्रो थियो, परिवार तेस्रो थियो. यसले यसको आयाम भनौँ न, अब यसले पारेको सकारात्मक चाहिँ यसका आयामहरू र यसले अब पक्कै पनि परिवारलाई तेस्रो प्राथमिकतामा राख्दा त जीवन बाँच्न, जीवन अब जिउन त्यसका सरल असहज असरल विषयहरू पनि होला नि, होइन? त्यहाँभित्र कति कति खोतल्नु भएको छ, कति पाइयो, के पाइयो?
त्यो कस्तो हुँदछ भने एउटा कलाकारले आफ्नो जब उडान तय गरेपछि त्यो छोड्नुपर्ने कुराहरू वा त्याज्य कुराहरूलाई चाहिँ पहिले नै स्वीकृत मान्यता दिनुपर्ने रहेछ. मैले यो कुराहरू मैले पछि पाउँदिन, जस्तो अब सफल भयो भने यो कुरा प्राप्त हुन्छ भन्ने त थाहा हुन्छ, असफल भयो भने पनि यो कुरा त म भन्न पनि सक्दिनँ वा मलाई भन्ने अधिकार पनि छैन भन्ने. मलाई लाग्छ नारायण गोपालले त्यो सबै बेल्ट बाँधेर नै आफ्नो यात्रा सुरु गर्नुभयो. अब उहाँले जब गाउन सुरु गर्नुभयो पहिला नै उहाँले पहिला घर छोड्नुभयो. उहाँ बडोडा गएर पढ्नुभयो, बडोडाबाट पढेर आएपछि उहाँ घर बस्न सक्नु भएन, विवाह गर्नुभयो, विवाहपछि उहाँ बाहिर डेरामा बस्नुभयो. अनि डेरामा बस्दा बस्दै गीत गाएर त जीवन गुजारा चल्ने त्यो बेलाको अवस्था थिएन. त्यो नहुनुको कारणले उहाँले एउटा जागिरको लागि चाहिँ सङ्घर्ष गर्नुभयो, उहाँले जागिर खानुभयो. तर यी सबै कुरा गर्दा गर्दै पनि नारायण गोपाल भन्ने व्यक्तित्व, त्यो पर्सनालिटी चाहिँ उहाँले कायम राख्नुभयो. किनभने उहाँ अध्ययन गर्नुहुन्थ्यो, लेख्नुहुन्थ्यो, अनि बेला बेलामा साथीभाइसँग उहाँको घुम्ने, यात्रा गर्ने, यात्रामा पनि विशेष गरेर उहाँ त्यो बेलाको टाढा टाढाको प्रदेशहरू जाने, ठाउँहरू जाने, त्यो यात्रामा पनि उहाँले पाउने आनन्दहरू जुन हुन्छ, अब पिउने, नाच्ने, अनि त्यो यात्रामा देखेको चिजहरू लेख्ने, त्यो कुराहरूको उहाँको स्वभाव जन्ने जुन आर्जन थियो उहाँले त्यो आफ्नो व्यक्तित्वमा सङ्ग्रह गर्नुभयो. अर्को दोस्रो कुरो, उहाँलाई पैसा कमाउने भयङ्करै शोक थियो जस्तो मलाई लाग्दैन. उहाँको जीवन यात्रा उहाँलाई खाएर लाएर हातमा एक मुठी भए पुग्ने खालको व्यक्तित्व हुनुहुन्थ्यो. त्यो हिसाबले उहाँ सामान्य डेरामा बस्नुभयो, घर छोडेर काठमाडौँको स्थानीय बासिन्दा, जसको काठमाडौँको मुटु किलागलमा घर छ, त्यो घर छोडेर उहाँ थमेलको नर्सिङ सोपमा डेरा बस्नुभयो. डेरामा पनि उहाँले सानले एउटा राजसी जीवन बिताउनु भयो, जबकि त्यहीका डेराका वरपरका हाम्रा गोविन्द नरसिंह केसीहरू उहाँहरू भन्नुहुन्छ, उहाँ त्यहाँ बस्दा पनि एकदमै भव्य तरिकाले बस्नुभयो. र पछि उहाँ त्यति बेलाको सरकारले उहाँलाई सांस्कृतिक संस्थानको महाप्रबन्धकको नियुक्ति दियो. महाप्रबन्धक भएपछि त्यो कार्यशैली उहाँको अलग शैलीमा गयो, गीतहरू कम गर्न थाल्नुभयो, अरू अब सांस्कृतिक संस्थानमा कार्यक्रम, विदेश भ्रमण, मन्त्रीसितको भेटघाट, अनि यो राजकीय सोहरूको तयारी, यस्तै कुराहरूमा उहाँको व्यक्तित्व फैलिँदै गयो. यो बेला उहाँले एउटा पत्रिका निकाल्नुभयो, आफ्ना मित्र नगेन्द्र थापा र गोपालसित मिलेर बागिना भन्ने पत्रिका निकाल्नुभयो. बागिनाको उहाँ सम्पादक हुनुहुन्थ्यो, नगेन्द्र थापा प्रकाशक, गोपालञ्जन व्यवस्थापक हुनुहुन्थ्यो. त्यो पत्रिका पनि उहाँले एउटा आफ्नो व्यक्तित्वको विकासको लागि नै निकाल्नुभयो जस्तो लाग्छ.
अहिले जुन यहाँले भन्नुभएका मध्ये एउटा महत्वपूर्ण सन्दर्भ, हामीहरू जो सामाजिक जीवनमा लागिरहेका मानिसहरूका जीवनी हेर्छौं, अब नारायण गोपालको गीतको संख्या हेर्ने हो भने 137 रेकर्ड भएको भन्ने तथ्याङ्क भेटिन्छ। जसरी नारायण गोपाललाई जीवनभरि, उहाँको जीवन पनि छोटो रह्यो, यद्यपि जीवनभरि गीतै गाउने परिस्थिति निर्माण हुन सकेको भए उहाँको योगदान जुन हाम्रो सांगीतिक आकाशमा अझै धेरै हुन सक्थ्यो। उहाँको विद्वताले हाम्रो संगीतलाई अझ अमर अजर बनाउन सक्थ्यो होला। यहाँले एउटा कुरा गर्नुभयो नि कि सांस्कृतिक संस्थानमा उहाँ जब चाहिँ नियुक्त हुनुभयो त्यसपछि उहाँको गायन घट्यो। अब यो जुन यो क्रम छ नि हाम्रो समाजमा, उहाँले उहाँ गायक गायकले गीतै गाउन पाइरहेको भए कस्तो हुन्थ्यो होला?
यो तपाईँले भनेको कुरा नै एउटा युटोपियन प्रस्ताव जस्तो लाग्छ मलाई, किनभने यहाँ त्यो भइदिएको भए साह्रै नै राम्रो हुन्थ्यो। किनभने मलाई त कस्तो लाग्छ, नारायण गोपाल भन्ने मान्छे एउटा गन्धर्व लोकबाट ठेलेर धरतीमा पठाइएको एउटा प्राणी हो। तिम्रो काम गाउने मात्र हो, जाऊ गाऊ भनेर पठाइएको जस्तो लाग्छ। उहाँले एउटा दाई भएर बहिनीहरूका गीत गाउनुभयो, छोरा भएर आमाका गीतहरू गाउनुभयो, एउटा पिता भएर पुत्रहरूका गीत गाउनुभयो, एउटा नागरिक भएर सेनाका गीत गाउनुभयो, सिमानामा लड्नेहरूको लागि गीत गाउनुभयो। कुन विधा कुन शैलीको उहाँले गीत गाउनु भएन। अब भन्न त हामी उहाँलाई ट्रेजेडिक किङ भन्छौँ, अब त्यो चाहिँ गलत व्याख्या हो। विवेकान्त गायक भन्छौँ, म त रुमानी गायकमा पनि नारायण गोपाल जतिको हिन्दी गायकहरूको तुलनामा वा पाकिस्तानी गायकको तुलनामा उहाँ त्यो स्तरको गायक हुनुहुन्छ। मेदी हसन, मोहम्मद रफी र नारायण गोपाल यी तीन गायक दक्षिण एसियाका प्रमुख गायकहरू। तपाईँले ठ्याक्कै त्यही पक्रिनुभयो, उहाँलाई गाउन मात्र दिएको भए, उहाँ गाउनु मात्र पाएको भए बिहान 6:30 बजेदेखि बेलुकाको 9:30 वा रातिसम्म उहाँले गाउने मात्र काम पाएको, अभ्यास गर्न पाएको, त्यो अनुसारको सङ्गीत पढ्न पाएको भए हामीले आज हिन्दी सङ्गीत र उर्दू गीत सङ्गीतको कुरा गरिरहनै पर्ने थिएन। तर त्यो सौभाग्य उहाँलाई भएन। उहाँ पढ्न जानुभयो, सङ्गीत पढ्न जानुभयो, त्यो पनि अपुरो गरेर आउनुभयो। त्यसको पछाडि दुईटा कारणहरू थियो, एक त उहाँ पढ्नुभन्दा पनि एउटा सानो एउटा उहाँलाई अभियोग लागेर भाग्नु भएको थियो, अर्को कुरो उहाँलाई शास्त्रीय सङ्गीतमा रुचि पटक्कै थिएन। उहाँलाई शास्त्रीय सङ्गीत गाएर त्यो उस्ताद हुने, त्यो महफिलहरू जमाउने त्यो खालको गायक हुनुभन्दा यतातिरको आधुनिक गीत सङ्गीत जुन मित्रसेन, रत्नदास प्रकाश, नातिकाजी, शिवशङ्करले सुरु गरेको यो परम्परागत जुन आधुनिक गायनको एउटा विकासक्रमलाई नै फैलाएर नेपाली जनसमाजमा नेपाली भाषालाई श्रीवृद्धि गर्ने उहाँको उद्देश्य थियो। त्यसले गर्दा उहाँले सङ्गीतको अध्ययन छोड्नुभयो। तपाईँले प्रश्नमा राख्नुभएको प्रस्ताव जसले उहाँले गाउनु मात्र पाएको भए मलाई लाग्छ सन्तोषी त्यो जतिको सुन्दरतम क्षणहरू केही हुँदैन थियो। अब यो एउटा अद्भुत कुरा छ हाम्रो यो जगतमा, संसारका प्रसिद्ध प्रसिद्ध गायकहरू कुनै पनि देशको गायकलाई लिनुभयो भने उसले कममा पनि 4,000-5,000 गीतहरू गाएका छन् अनि मात्र चर्चित भएका छन्। अब अहिले हामीले यति बेला हेऱ्यौँ भने भारतकी गायिका आशा भोसलेले 35,000 भन्दा बढी गीत गाएको छ। लता मङ्गेशकरले 20-25,000 भन्दा माथि गीत गाएर उहाँले विदा लिनुभयो। तर नारायण गोपाल यो संसारमा सबैभन्दा कम 137 गीत, जसमा उहाँको अझै 4 गीत त नेपाल भाषाको हो, बाँकी सबै नेपाली। त्यति गीतभित्र पनि यति लोकप्रिय हुनु भनेको कि त नेपालीको हृदयमा ठुलो सरदृता थियो र उहाँलाई सम्मान गर्यो, कि त नेपालीहरू अरू मुलुकका मान्छेभन्दा सङ्गीत गहिरोसँग बुझ्छन् र हो यो चाहिँ मान्छे गायक रहेछ भनेर उनका 134-135 गीतभित्रका गीतहरूलाई मन पराए। अब 134-135 भित्र गीतभित्र पनि तपाईँले हेर्नुभयो हरेक पुण्यतिथिमा गाउने भनेको उहाँको चाहिँ 12-13 गीत हो, अझै नगाइएका गीत त कति छन् उहाँका, मौनसो आँसु पी, अहिलेसम्म बाँचेका उमेर जस्ता गीतहरू, दुईको भुवनजीको जिन्दगी, दक्ले सागो एला, अब यो वर्ष मलाई छोडी जाने हो भने, यस्ता कैयौं गीतहरू त नारायण गोपालको कहिले कहिले पनि गुन्जिएन, न मञ्चमा गाइएको छ न कहीँबाट बजेको छ। तर पनि हामीले नारायण गोपाललाई सम्झिँदा 135 पनि होइन सन्तोषजी, जम्मा यही 34-35 गीतमा 20-25 गीतमा हामीले उहाँलाई सम्झिन्छ। त त्यति गीतभित्र पनि उहाँ एउटा लोकप्रिय हुनुहुन्छ, सर्वमानित हुनुहुन्छ, सर्वश्रेष्ठ उचाइमा हुनुहुन्छ, त्यो नै ठुलो कुरा हो।
अब यहाँले गरेको अध्ययनबाट म अलिकति कुरा के बुझ्न चाहेको भने उहाँलाई उहाँलाई अलिक अप्ठ्यारो भनेर पनि उहाँका सहकर्मीहरूले कतिपयले हामीसँगकै संवादमा पनि नारायण गोपाल हामी जस्तो थिएन, अलिक फरक थियो भन्ने खालका चाहिँ प्रतिक्रियाहरू दिनुहुन्छ होइन। अनि अर्को कुरा चाहिँ उहाँले अलिक बढी छनौटमा पनि ध्यान दिनुभयो, जुन पाए त्यो गीत, जो पाए त्यही संगीतकार या जो पाए त्यही रचनाकारसँग पनि उहाँ सरल हुन सक्नु भएन, भिज्न सक्नु भएन, अथवा त्यो उहाँले रुचाउनु भएन भन्ने पनि छ। यहाँको अध्ययनले के कुरा हो भन्यो?
यसमा दुईटा कुराहरू स्पष्ट देखिन्छ। एउटा चाहिँ उहाँलाई त्यस्तो भनियो, उहाँको बानी त्यस्तै हुँदै गयो जस्तो लाग्छ मलाई, होइन? अनि होइन, नारायण गोपालले गाउँदैन यो गीत भन्यो, अनि दिन जान डरायो वा दिएन, त्यसपछि उहाँको त्यो एउटा व्यक्तिबिम्ब बन्दै गयो, जुन पर्सनिफाइडमा मान्छे उहाँको नजिक गयो भने पनि आगोले पोले जस्तो पोल्ने हो कि जस्तो एउटा डर त्रास त्रास पनि देखियो। तर उहाँ गीत त मन पराएपछि मागेरै गाउनुहुन्छ नि, उहाँले सहृदय गीतकार कालिप शास्त्रीजीलाई त उहाँले मागेर गाउनु भयो, दिन्न भन्दा मैले गीतै लेख्दिनँ भन्दा लेख्नुहोस् तपाईँ भनेर एउटा आदेश जस्तो दिएर उहाँले लेख्न लगाएर दुईटा गीत उहाँको आकाश सोचे नरौ भनेर झरेको पात झैँ भने दुईटा गीत अब गाइसकेर राम्रो गीत लेख्ने गीतकारहरूको गीत पनि उहाँले दोहोऱ्याएर गाएको इतिहास छैन, किनभने यसको गीत चाहिँ यति नै रहेछ प्यारामिटर भने थाहा पाउनु भयो होला, चाहेर छोडिदिनु भयो। उहाँले फेरि तपाईँले मेरो यो कुराकानीमा राम्रो कुरा के आयो भने उहाँले गाह्रो हुनुहुन्छ भन्ने मान्छेको प्रसङ्गमा उहाँ त्यस्तो उचाइमा पुगिसकेर उहाँले आफूभन्दा जुनियर छोरा पुस्ताका सङ्गीतकार गीतकारहरूको गीत पनि मागेर पनि गाउनु भएको छ। अब यो उहाँको अर्को पक्ष भयो, नम्रता विनम्रताको एउटा शैली स्वभाव। अब अर्को तेस्रो पक्ष उहाँको झनै यो टिप्पणी गर्नुपर्ने व्यक्ति के हो भने उहाँ गीत मन पर्यो भने अरूले गाइसकेको गीत पनि गाइदिनुहुन्छ, जस्तो उहाँले त्यो तिम्रो जस्तो मुटु मेरो पनि रेकर्ड भइसकेको गीत उहाँले फेरि गाउनुभयो, अरू जबकि अर्को गायिका दिलमाया खातीले गाएको एमलाई माया गर्छु भन्ने हजुर उहाँले इन्दिरा मास्केले गाइसकेको, उहाँभन्दा जुनियर गायिका हो, उहाँको बहिनी पुस्ताक गायिका, उहाँले गाइसकेको गीत उहाँले फेरि गाउनुभयो। जीवनको हरेक मोडमा यस्ता धेरै गीतहरू छन्, तर हामीले हाम्रो एउटा यस्तो नायक बनायो उहाँलाई, त्यो नायकमा नभएको गुणलाई अवगुणलाई पनि थप्दै गयो, उहाँ अलिकति कठिन हुनुहुन्छ उहाँले गाउनुहुन्न। अब एउटा उदाहरण उहाँले अन्तर्वार्तामा पछिल्लो समय के भन्नुभएको छ भने मैले मन नपरेर पनि फिल्मका केही गीत गाएका छु, यो पछि आएका पाँचवटा फिल्म मेरा मन परेका गीतहरू होइनन् भन्नु उहाँले तोकेरै भन्नुभएको छ। अब जसमध्ये उहाँका दुई गीतहरू पनि चल्यो, जस्तो यो पछि उहाँको नेपाली फिल्महरूमा गीतहरू आयो जुन अस्वस्थ भएपछि गाउनुभएको। अब चलचित्र गायनमा चाहिँ उहाँले त्यति रुचि दिएको मैले देखिनँ, उहाँले पहिलोपटक परिवर्तनमा गाउनुभयो दुवै शैलीको गीत, अब आधुनिक गीत पनि गाउनुभयो, पहिलोपटक लोकगीत पनि गाउनुभयो, बहिनीको दया छ भने रुजी गरेर दाई नाचिन् नभने, त्यसपछि उहाँले मनको मात गाउनुभयो, सिन्दुर गाउनुभयो, त्यसपछि विश्राम जस्तो लिनुभयो, कान्छीमा गाएपछि उहाँले फेरि एकपल्ट कम ब्याक गर्नुभयो, तर पछि पछिका गीतहरू चलचित्रका गीतहरूमा उहाँ त्यति ध्यान दिनु भएन। तर नेपाली चलचित्रमै हेर्ने हो भने अहिले तपाईँले भन्नुभएको प्रश्न अनुसार नेपाली चलचित्रमा धेरै नायकहरू जुन पहिलोपटक फिल्ममा आए ती सबै नायकको लागि पहिलोपटक उहाँले नै गीत गाउनु भएको छ, र त्यो भनिएको जस्तो एउटा सार्वजनिक मन्तव्यसँग गाह्रो गायक चाहिँ होइन, तर हामीले नै एउटा ब्यारियर के बनायो भने कहिलेकाहीँ ए उहाँ महँगो हुनुहुन्छ धेरै पैसा लिनुहुन्छ भनिन्छ, तर गएर कुरा गर्दाखेरि कुनै कुनै कलाकारले पैसा कति दिने हुन्छ तपाईँ हेरेर दिनुहोस् न भन्ने खालको सजिलो कलाकार हुन्छ, तर उनकै स्वजन शुभचिन्तक वरपरका शुभेच्छुकहरूले अलिकति त्यो हल्ला फैलाइदिन्छ, त्यो हल्लाबाट नारायण गोपाल पनि घेरिएकै हो।
आज स्वर सम्राट नारायण गोपालको स्मृति दिवस, नेपाली साङ्गीतिक आकाशमा सबैभन्दा चम्किला नक्षत्रका रूपमा रहनुभएका नारायण गोपालको कृतित्व र व्यक्तित्वबारे अन्तरसंवादमा हामी केन्द्रित भइरहेका छौं। स्वर्गीय नारायण गोपाल बारेका जानकार वरिष्ठ संचारकर्मी रंगकर्मी प्रकाश सायमी हामीसँग हुनुहुन्छ। अब आज उहाँको हामीले चर्चा गरिरहँदा यहाँले भन्नुभयो नि कि 137 या 33 34 भन्दा पनि त्यही 35 37 गीतका बीचमा अब यी 35 37 गीतलाई चाहिँ अब हामी करिब करिब अन्त्य अन्त्यमा पनि छौँ, त्यसलाई पनि छानिदिनुहोस् न। अब यो यो गीतले चाहिँ नारायण गोपाललाई नारायण गोपाल बनायो।
प्रमुख त उहाँ जुन गीतमा उहाँले संगीतकारको रूपमा पुरस्कार पाउनुभयो त्यो गीत नै उहाँको सर्वोत्कृष्ट गीत हो त्यो बेला। त्यही गीत फेरि बज्दैन
आजकल,
सिमलको फुल चाहिँ झरी गयो होइन। रेडियो नेपालको इतिहासमा सर्वाधिक फरमाइस भएको गीत 3 मिनट 58 सेकेन्डको तर फरमाइसमा 7 मिनट लामो मान्छेको नामहरू पढ्नुपर्ने गीत एकान्जा ठट्टैमा यो भैँसा जान लाग्यो। संगीतको हिसाबले उहाँलाई सर्वोत्कृष्ट बनाएको, गायनको हिसाबले युगल गीतको इतिहासमै पनि एउटा गजबको एउटा रोमान्टिक गीत हो त्यो त्यो गीतले भयो। अनि अब गीतै छोडेर हामी संगीतकारको पक्षमा जाँदाखेरि पहिलो फेज संगीतकार नारायण गोपाल, दोस्रो फेज संगीतकार अम्बर गुरुङ, अम्बर गुरुङ गोपाली हुन्छन् दोस्रो फेज। त्यति बेलाको गीतहरू उहाँका बडा घनीभूत थिए, चर्चित भए। जस्तो अब मेरो आँखालाई राख्ने फुलबारी छैन, पोखिएर घामको झुल्का, तिमी जुन रहर के अरे तिम्रो मुटु मेरो पनि, गल्ती हजार हुन्छन्, अमर गुरुङ र गोपालिन्द्रका गीतहरू संयुक्त रूपमा चर्चित भए। त्यसपछि उहाँको अघि भनिएको एउटा अघोषित विश्राम उहाँले लिनुभयो। त्यसपछि जब उहाँ आउनुभयो त्यो सबभन्दा मानक काल हो जुन चाहिँ 2036 सालपछि उहाँले दिव्य खालिन्, उहाँभन्दा 10-12 वर्ष पछि सङ्गीतमा आउनुभएको र उहाँको जुनियर पुस्ताको सङ्गीतकार दिव्य खालिङहरूलाई उहाँले एटेम्प गर्नुभयो। त्यति बेला तिमी जुन रहरले सधैँ नै माछ तिमीलाई भाइ मायाको आधारमा सम्झौता नै हुन्छ, बिब्रा नभई बाँची दिदी, अनि यता हेऱ्यो यतै माया, मेरो सानो संसार, यो गीतको एउटा युग आयो। र दिव्य खालिङसँगै चन्दन लम्जेल, दीपक जङ्गम, शम्भुजित बासुवटा, भूपेन्द्र रायमाझी, शोभाहरू, यो पछिको जब उहाँको त्यो गरजदार स्वर आयो, तर यो समय चाहिँ उहाँलाई भगवान्को कृपाले कम समय दियो र उहाँले यति मात्रै समय गाउन सक्नुभयो। नत्र यो समय उहाँको धेरै रेकर्डिङ हुन सकेको भए। अब फेरि एउटा हामीलाई लोभ लाग्दो समय यही बेला थियो कि नेपालका साहु महाजनले व्यापारीले उहाँलाई रक्सी सक्सी खुवाउने, पार्टी दिने, यो कामभन्दा पनि बरु उहाँलाई गीत रेकर्डिङ गराइदिएको भए त्यति बेला, त्यो बेला उहाँले गाउन सक्नुहुन्थ्यो, त्यो बेला फेरि त्यो काम भएन। अब अघिल्लो समय उहाँको स्वर अर्ध युवा थियो, त्यही पनि गीत चल्यो, त्यही गीतको भरमा उहाँलाई पछि विभिन्न पुरस्कारहरू दियो।
36
पछि उहाँले जब गाउनुभयो त्यो गीतहरू चाहिँ मानक गीतहरू थियो।
सायमेज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
रेडियो नेपाल मार्फत मैले आफ्नो विचार राख्न पाएँ, सन्तोषजी लगायत सम्पूर्ण सहयोगी प्राविधिक मित्रहरूलाई हार्दिक आभार व्यक्त गर्दै, मेरो पनि एउटा सौभाग्य हो आज नारायण गोपालको बारेमा आफ्नो विचार व्यक्त गर्न पाएँ, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो स्वर्गीय नारायण गोपाल बारेका जानकार वरिष्ठ संचारकर्मी रंगकर्मी प्रकाश सायमी, नेपाली सांगीतिक आकाशका सबैभन्दा चम्किला नक्षत्र स्वर सम्राट नारायण गोपालको आज स्मृति दिवस यसै विषयमा अन्तरसंवादमा हामी केन्द्रित थियौं। प्राविधिक मित्र शंकर भण्डारी र मोहम्मद असलमलाई धन्यवाद। सन्तोष रेग्मी विदा हुन्छु, नमस्कार।
रक्षक मलाई न सम्झ।